यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोहमा हिजो 16,300 भन्दा बढ़ी विद्यार्थी दीक्षित भएका छन्। काठमाण्डुको दशरथ रंगशालामा आयोजित समारोह बीच यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका 79,191 विद्यार्थी मध्ये स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित 16,380 जना दीक्षित भएका हुन्। कार्यक्रममा विभिन्न संकायबाट सर्वोत्कृष्ट नतिजा ल्याउने 22 जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो। समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो। प्रधानमन्त्री कार्कीले 4,00,000 भन्दा बढ़ी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो। समारोहका प्रमुख अतिथि भौतिक शास्त्रतर्फ सन् 2015 नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक डाक्टर ताका आकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कार प्राप्त गर्न सक्ने क्षमता विकास भएको बताउनुभयो। समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेत्रमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। विश्वविद्यालयका कुलपति दीपक अर्यालले आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले मेहनतका साथ काम गरिरहेको बताउनु भएको छ। 12 खरी मीडियाले काठमाण्डुमा आयोजना गरेको कथा लेखन प्रतियोगिता 2082 विजयी लेखकलाई हिजो पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित रहेको बताउनुभयो। उहाँले देशमा अस्थिरता र अराजकताले स्थान नपाओस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पार्नुभयो। सरकारलाई निर्दिष्ट काममा विभिन्नतिरबाट अवरोध आइरहे पनि त्यसलाई चिरेर समाधान दिन प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बन्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टीको हालै सम्पन्न 11 राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरूलाई हिजो प्रमाणपत्र प्रदान गर्नुहुँदै उहाँले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने बताउनुहुँदै त्यसो भएमा आफ्नो दल सहभागी हुने बताउनुभयो। त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण बन्न नसक्ने धारणा उहाँले राख्नुभयो। अध्यक्ष ओलीले जेएनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएको हुँदा शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको भएको बताउनुभयो। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन 29 गते नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनु भएको छ। सिराहाको लहानमा रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण एवं सम्मान कार्यक्रममा हिजो मन्त्री खनालले सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभयो। उहाँले कसैको हल्लामा परेर निर्वाचन पछि सर्छ भन्ने भ्रममा नपर्न आम नागरिकलाई आग्रह पनि गर्नुभयो। उहाँले निर्वाचनपछि देशको अर्थतन्त्र क्रमशः लयमा फर्कने विश्वास सरकारले लिएको बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक हिजो पनि जारी रह्यो। हिजोको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको सूची र पार्टीको 15 महाधिवेशनका सम्बन्धमा छलफल भएको नेताहरूले जानकारी दिनुभएको छ। सेनेपा स्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि चलिरहेको बैठकमा महामन्त्री गगन थापाले पेश गर्नुभएको प्रस्तावमाथि परामर्श भइरहेको छ। बैठकमा उपसभापति धनराज गुरूङले महाधिवेशन सम्पन्न गरी निर्वाचनमा जानुपर्ने, नयाँ नेतृत्वले मतदातालाई कांग्रेसको विचार, नीति र कार्यक्रम बुझाउन सक्ने धारणा राख्नुभयो। महामन्त्री विश्वप्रकाश शर्माले कार्यतालिका, ओडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। प्रतिनिधि सभा सदस्यका लागि सरकारले फागुन 21 गते तय गरेको निर्वाचनको वातावरण उपयुक्त बन्न नसकेकाले सर्वपक्षीय संवाद र छलफल गरी वैशाखमा निर्वाचन गर्ने गरी वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो। आफू भने यसपालि उम्मेद्वार नहुने उहाँले जानकारी दिनुभयो। बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री फर्मुल्लाह मंसूर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डीना, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, त्यसै गरी कोषाध्यक्ष उमेश श्रेष्ठ तथा नेताहरू विमलेन्द्र निधि, विजय कुमार गक्षेदार, अर्जुन नरसिंह केसी, प्रवक्ता डाक्टर प्रकाश शरण महत, बलबहादुर केसी र ज्ञानेन्द्र बहादुर कार्कीले धारणा राख्नु भएको कांग्रेसले जनाएको छ। कांग्रेस बैठक आज पनि बस्नेछ। पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले भाद्र 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन आफू जाने बताउनु भएको छ। सानेपा स्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले पुष 14 गते सोमबार आफू आयोगमा बयान दिन जाने जानकारी दिनुभयो। आयोगले उहाँलाई बयानका लागि शुक्रबार पत्र पठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोआपाले समानुपातिक उम्मेद्वार छनौट प्रक्रिया शुरू गरेको छ। पार्टीले ब्लूप्रिन्ट संवाद तथा शून्य समय कार्यक्रम मार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने कार्य जारी राखेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। प्रस्तुति आजसम्म चल्नेछ। दुई दिनपछि प्रारम्भिक चुनाव अन्तर्गत आन्तरिक मतदानको कार्यक्रम गरिनेछ। प्रवक्ता झाका अनुसार प्रक्रियामा देशभरिबाट निवेदन दिएका 400 बढ़ी आकांक्षी सहभागी छन्। ती मध्येबाट 110 जनाको नाम समानुपातिकको बन्द सूचीमा पेश गरी निर्वाचन आयोगमा बुझाइने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। नेपाली कांग्रेसले राष्ट्रिय सभा अधिवेशन आह्वानको माग गरेको छ। कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको हिजो बसेको बैठकले त्यसो माग गरेको कांग्रेसका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा नभएकाले अविलम्ब राष्ट्रिय सभाको बैठक आह्वान गर्न सभाका अध्यक्ष समक्ष माग गरेको कांग्रेसले जनाएको छ। जनआवाज उठाउने सार्वभौम संसद राष्ट्रिय सभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान गर्नुपर्ने माग गरेको सचेतक रोकायले जानकारी दिनुभयो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यास अनुसार तोकिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ। पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरू पनि क्रमशः निर्वाचनतर्फ होमिएको जानकारी दिनुभयो। निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्यल नरहेको जानकारी दिनुहुँदै मन्त्री खरेलले देशमा शान्ति राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्तै आवश्यक रहेको बताउनुभयो। निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचनवादको वातावरण बनाउने सन्दर्भमा सरकारले नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूकै कार्यालयमा पुगेर अन्तर्क्रिया गरेको पछिल्लो दिनमा प्रधानमन्त्री सहित राष्ट्रपतिको उपस्थितिमा प्रमुख दलका शीर्ष नेताहरूसँग पनि छलफल भएको र त्यसले निर्वाचनको वातावरण थप सुनिश्चित गरेको मन्त्री खरेलले बताउनुभयो। हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक हित तथा अधिकारको संरक्षण गर्दै सम्मान संरक्षण र सहभागिता प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। विक्रम सम्वत 2051 पुष 11 गते सामाजिक सुरक्षा भत्ता शुरू गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। दिवसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व जिम्मेवारी कर्तव्य सम्मान र आदरभावलाई पुनः स्मरण गराउँदछ। ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्ग निर्देशकका रूपमा रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुहुँदै राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई बोझ होइन बोधको स्रोतका रूपमा स्वीकार गर्नुपर्ने भन्दै शुभकामना सन्देश दिनुभएको छ। प्रहरीले 4 किलो 300 ग्राम अवैध लागू औषध कोकिनसहित 3 जना विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटी गएको टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका 9 सिनामंगल क्षेत्रबाट पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ परेका 3 जनालाई लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम आवश्यक कार्यवाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जनाएको छ। मैथिली भाषा साहित्य मिथिला संस्कृति र सभ्यताको संरक्षण एवं सम्वर्धन गर्न विराटनगरमा आजदेखि दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल र भारत लगायतका मुलुकका 100 भन्दा बढ़ी मैथिली भाषी प्रतिनिधिको सहभागिता रहनेछ। मैथिली एसोसिएशनका अध्यक्ष प्रवीण नारायण चौधरीका अनुसार सम्मेलनमा वृहत स्तरको बौद्धिक विमर्श गरिनेछ। कवि सम्मेलन, मिथिला समाजको विभिन्न सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिनेछ। मैथिली भाषा साहित्यमा प्रकाशित पुस्तकहरूको प्रदर्शनी, मिथिला चित्रकला प्रदर्शनी, मिथिलाको पौराणिक परम्परा वेद पाठ, शंखघोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोक नृत्य, लोकगीत, कवि सम्मेलन आदि आयोजना गरिएको छ। विश्व बैंकको अनुदानमा तनहुको ब्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्रिक गर्ने काम अघि बढ़ेको छ। वर्षौंदेखि हिलो धूलो र खाल्डाखुल्डीका कारण शास्तिपूर्ण यात्रा गर्दै आएका स्थानीयले सड़क सम्पन्न भएपछि आवत जावत गर्न र कृषि उपजलाई बजारसम्म पुर्याउन सहज हुने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो। बुल्दी खोला, घाँसी कुवा, बेलटारी, अधेरी भन्ज्याङ, पोखरेल फाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म 10.6 किलोमिटर कालोपत्रेको कार्य अघि बढ़ाइएको नगरपालिकाका इन्जिनियर राजु पौडेलले जानकारी दिनुभयो। र शम्भू निर्मला विशिष्ट साधक सम्मान 2082 समालोचक डाक्टर वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ। गायक शम्भू कुमार मिलनको 5 वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भू निर्मला कला साहित्य समाजले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समालोचक डाक्टर त्रिपाठी र वरिष्ठ गायिका राणालाई शम्भू निर्मला विशिष्ट साधक सम्मानबाट सम्मानित गरिएको हो। दुवै सम्मानको राशि जनही 21,121 रूपियाँ समेत रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेती र अन्य विभिन्न महानुभावले सम्मान गर्नुभएको हो। सोही अवसरमा विद्यावारिधीबाट दीक्षित हुनुभएका रेडियो नेपालका पूर्व निर्देशक डाक्टर टीका भण्डारीलाई पनि शम्भू निर्मला कला साहित्य समाजले सम्मान गरेको छ। स्रष्टाहरूले आफ्ना सिर्जनाहरूको माध्यमबाट देशलाई देशभित्र र बाहिर समेत चिनाउने काम गरिरहेकाले समाजले वर्षेनी सम्मानको कार्य गर्दै आएको शम्भू निर्मला कला साहित्य समाजकी संस्थापक निर्मला रेग्मीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।